नमस्कार। संगीत साधना कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत छ। प्रविधि संयोजनमा रहनुहुने रमा कोइरालासँगै दुर्गा अधिकारीको। संगीत साधना कार्यक्रम यहाँहरूले मिडिमेपका विभिन्न फ्रिक्वेन्सीहरूसँगै एफएम 98, 100 र 103 MHz अनि www.radionepal.gov.np का साथै रेडियो नेपालको मोबाइल एपलाई तपाईँको आफ्नै मोबाइलमा डाउनलोड गरेर पनि संसारभर हामीलाई सुन्न सक्नुहुनेछ। संगीत साधना कार्यक्रममा यहाँहरूले पुराना कालजयी सफल र चर्चित संगीतका साधकहरूका प्रेरक जीवन अनुभवसँगै उहाँहरूकै स्वर संगीत अनि रचनामा रहेका गीत संगीतहरू सुन्दै आइरहनु भएको छ। आजको संगीत साधना कार्यक्रममा हामी वरिष्ठ गीतकार मनोज खड्कालाई प्रस्तुत गर्नेछौँ।
उज्ज्वल नक्षत्रले शिरमा चुमोस्, सुन्दर विचारले सपना बुनोस्।
उज्ज्वल नक्षत्रले शिरमा चुमोस्, सुन्दर विचारले सपना बुनोस्। तिमी जे बना
उदाहरण बना महान बना।
प्रमोद खरेल र त्रिशला गुरुङको स्वर, कल्याण सिंहको संगीत अनि मनोज खड्काको रचनामा रहेको गीत थियो यो। कहिलेकाहीँ एउटा गीत सुन्दा लाग्छ कसैले हाम्रो आफ्नै मनको कथा लेखिदिएको छ। ती शब्दहरू कसरी जन्मिन्छन्, कुन अनुभूतिले तिनलाई आकार दिन्छन् होला र ती शब्दहरूको पछाडि कस्तो जीवन लुकेको होला त, यस्तो अनुभव पनि हामीलाई हुन्छ। हो, आज यिनै प्रश्नहरूको उत्तर हामी खोज्दैछौँ। एक यस्ता स्रष्टा जसले आफ्नो जीवनका अनुभव, समाजका दृश्य अनि मनका तरङ्गहरूलाई गीतका रूपमा अभिव्यक्त गर्नुभएको छ। व्यावसायिक रूपमा अन्तर्राष्ट्रिय क्षेत्रमा स्थापित तर मनले सधैँ नेपाली भाषा, साहित्य र सङ्गीतसँग जोडिरहनुभएका गीतकार मनोज खड्कासँग आज हामी उहाँका गीत मात्र होइन उहाँको जीवनभित्र प्रवेश गरेर कुराकानी गर्ने प्रयास गर्नेछौँ। खासमा मनोज खड्का भोजपुर जिल्लामा जन्मनुभयो। भोजपुरबाटै आफ्नो शिक्षाको प्रारम्भ पनि गर्नुभयो। तर समयको क्रम सँगसँगै उहाँले भोजपुरदेखि काठमाडौँसम्मको यात्रा मात्र तय गर्नुभएन कि उहाँले अमेरिकासम्म पुगेर अमेरिकाको कूटनीतिक नियोगसम्म पनि आफ्ना पङ्खहरू फिजाउनुभयो। विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कूटनीतिक नियोगहरूका कामका अनुभवहरू समेट्दै समेट्दै उहाँले आफ्नो गीती जीवनको परिचय पनि बनाउनु भएको छ। अलिकति फुर्सद भयो कि गीत लेख्न बस्ने, गीत सङ्गीतमा रमाउन खोज्ने, साहित्यमा रम्न खोज्ने मनोज खड्का यतिखेर पनि अमेरिकामै बसिरहनु भएको छ। केही समय अघि उहाँ नेपाल आउनुभएको थियो, त्यो पनि विशेष अवसरका लागि। उहाँ यसै वर्ष नातिकाजी राष्ट्रिय सङ्गीत पुरस्कारबाट पनि सम्मानित हुनुभएको छ। विशेष गरी माया, प्रेम र सकारात्मक सोच सहितका राष्ट्रिय प्रेमले अनुभूत हुने गीतहरू लेख्न बढी मन पराउनुहुने मनोज खड्का यही नेपाल आउनुभएको सन्दर्भमा हामीले भेटेर उहाँलाई गीतकारको यात्राका बारेमा केही जिज्ञासाहरूसँगै उहाँका जीवन यात्राहरूलाई खोतल्ने प्रयास गरेका थियौँ। आजको संगीत साधना कार्यक्रममा हामी उनै वरिष्ठ गीतकार मनोज खड्काका गीती जीवनका यात्राहरूलाई छिचोल्नेछौँ। अब भने आउनुहोस्, कार्यक्रममा स्वागत गरौँ वरिष्ठ गीतकार मनोज खड्कालाई। यहाँलाई हार्दिक स्वागत छ।
धेरै धेरै धन्यवाद दुर्गाजी।
आरामै हुनुहुन्छ नि?
हजुर, अहिलेसम्म राम्रै छ। हजुर
हजुर, नातिकाजी राष्ट्रिय पुरस्कारबाट सम्मानित हुनुभएको क्षण छ यतिखेर, यसका लागि पनि यहाँलाई हार्दिक बधाई छ।
धेरै धन्यवाद, धेरै धन्यवाद।
यो पुरस्कार पाउनु त एउटा गर्वको कुरा हो, होइन? पुरस्कृत हुनुभयो एउटा गीतकारको हिसाबले, तर यो सँगसँगै मातृभूमि फर्किँदा पनि अर्कै खालको अनुभूति हुन्छ होला नि।
म पेसाले अर्कै कुरा भए पनि मेरो साहित्य सृजना, यस साहित्यको पनि विधामा कुरा गर्दाखेरि गीति लेखनमा अलिकति बढी लगाव हुने हो। त्यस हिसाबले चाहिँ मैले अहिलेसम्म गरेको योगदानको लागि राष्ट्रपतिज्यूबाट राष्ट्रपति निवासमा आयोजना गरिने एउटा विशेष समारोहमा चाहिँ गीतकारको रूपमा सम्मान पाउँदाखेरि चाहिँ मलाई खुसी लागेको छ। नातिकाजी उहाँको स्तरका सङ्गीतका विज्ञ नेपालमा दुर्लभै भेटिएलान्, होइन? त्यसैले उहाँको नामबाट नातिकाजी राष्ट्रिय सङ्गीत पुरस्कारबाट गीतकारको रूपमा सम्मानित हुँदाखेरि एउटा ठुलो गर्व र आनन्दको महसुस भएको छ। नै म अमेरिकामा बस्ने गर्छु, के न्यू पाइन्छ होला नेपाल जाने भन्ने खोजिरहेका बेला यहीँ आएर चाहिँ भौतिक रूपमा आफै उपस्थित भएर पुरस्कार लिने, पुरस्कार सँगसँगै चाहिँ धेरै भेटघाट गर्ने, रेडियो नेपाल जस्तो रेप्युटेड ब्रोडकास्टिङ प्लेसमा आएर आफ्ना अनुभवहरू साट्न पाउँदाखेरि अर्को ठुलो गौरव र गर्वको कुरा अनुभूति भइरहेछ मलाई।
एकदमै खुसी लागेको छ। अब यहाँको अलिकति जन्म ठाउँ पनि छिचोल्छुमा, खास भोजपुरमा जन्मनु भयो?
हजुर, भोजपुरको चाहिँ पौवादुम्मा गाउँपालिका साबिकको सानोदुम्मा गाविस त्यहाँ जन्मेको म।
हजुर, इटहरी पनि अहिलेको यहाँको
भोजपुरबाट चाहिँ हामी बसाइसराई गरेर त्यतातिर आइयो, तर धेरै जसो बसाइ चाहिँ अझ धनकुटातिर भयो। यो मेरो चाहिँ जिन्दगी चाहिँ अलिकति स्कुल पढेसम्म चाहिँ घरमा बसेर पढियो, त्यसपछि चाहिँ घुमन्ते जिन्दगी भन्छ नि त्यस्तो जिन्दगी भयो क्या, कहिले कहाँ एक ठाउँमा बसेर चाहिँ केही गर्न पाइएको छैन। त्यसैलाई म आनन्द पनि मान्छु, तर त्यसले पनि मलाई साहित्य सृजना गर्ने कुरामा चाहिँ अझ ऊर्जा मिल्छ कि जस्तो लागिरहेछ।
हजुर हजुर, फरक ठाउँको अनुभवले अझै धेरै प्रेरित गर्ने भयो। यहाँले 100 बढी गीतहरू लेख्नु भएको छ, ती मध्येका धेरै गीतहरू धेरैले मन पराउनु भएको छ यहाँका गीतहरू, होइन? खासमा यो गीत लेख्नका लागि चाहिँ यहाँलाई केले प्रेरित गर्यो? जस्तै पूर्वी पहाडी जिल्ला भोजपुर, त्यहाँको सुन्दरता, प्रकृति, त्यहाँको हुर्काई बढाइले हो कि, अथवा भनौँ न पारिवारिक पृष्ठभूमि त्यस्तै थियो कि, अथवा भनौँ यहाँको कामको सिलसिलामा यहाँले देश विदेश गर्दै गर्दाका अनुभवले त्यतातिर प्रेरित गर्यो कि, यो गीत लेख्न चाहिँ कसरी थाल्नु भयो, केले प्रेरित?
म गाउँमै जन्मिए हुर्केको, एकदमै गाउँ पनि टिपिकल गाउँ के, दूरदराज भनिन्छ नि नेपाली भाषामा। त्यस हिसाबले चाहिँ त्यो सानोदुम्माको गाउँघरमा जन्मिएको मान्छे हो, अब सामान्य परिवारमा। म पढेको स्कुल त 2 घन्टा मेरो घरबाट हिँडेर जानुपर्थ्यो हाई स्कुल। विद्यालयमा चाहिँ हामी कहिलेकाहीँ हुने यस्ता कविता, निबन्ध, हाजिरी जवाफ यस्ता प्रतियोगिताहरूमा चाहिँ म चासो राख्थेँ। मलाई चाहिँ अलिकति कोर पढाइभन्दा पनि बढी यो एक्स्ट्रा एक्टिभिटीहरू, साहित्यको पाटोले अलिकति बढी ध्यान खिच्थ्यो क्या मेरो। पढाइको हिसाबले उत्कृष्ट खालको पढाइ चाहिँ होइन, सामान्य खालको पढाइ हो म, तर आफूलाई चाहिँ आनन्द चाहिँ यो म्युजिक सुनेपछि चाहिँ रेडियोसँगै बोकेर टाँसिराख्न पनि हुन्थ्यो भन्ने लाग्थ्यो है। हाम्रो बेलामा त अब रेडियोको एक्सेस पनि एकदमै कम नि, त्यति बेला त लाइसेन्स लिनु पर्थ्यो रेडियो राख्नलाई, अनि त्यो लाइसेन्सवाला रेडियो एउटा थियो, रातरातो खालको छालाको त्यो खोल थियो, त्यो गरेर सुमसुमाइरहने क्या। गोठालो जाँदाखेरि चाहिँ के भन्थे भने, त्यो रेडियो बोकेर जान पाइयो भनेदेखि म जान्छु, रेडियो लान पाइएन भने चाहिँ नजाने भनिदिने क्या।
रेडियो नेपाल सुन्न,
रेडियो नेपाल सुन्नलाई, रेडियो नेपाल फेरि त्यो कति बेला हो कुनै एक्ज्याक्ट टाइम थाहा छैन, म दिउँसो चाहिँ बन्द हुन्थ्यो क्या, फेरि दिउँसो खाना खाएर मान्छे सुत्छन् कि क्या हो जस्तो लाग्थ्यो।
12 बजेदेखि 1 बजेसम्म पहिला रेडियो नेपाल
बन्द हुन्थ्यो। फरमाइसी गीती कार्यक्रम भनेर आउँथ्यो है, आधुनिक गीतहरू, होइन? ती शब्दहरू चाहिँ 1-2 चोटि सुनेपछि कण्ठ हुन्थ्यो सबै। धेरै जसो गीतहरू चाहिँ मलाई याद छन् अहिले पनि, अनि ती गीत सँगसँगै चाहिँ मेरो सिकाइ, मेरो लगाव झन् बढ्दै बढ्दै गयो। अनि हामी त सानोदुम्मा साथ भोजपुरबाट फलाना फलाना मनोज खड्का कुनै के अनि साथीहरू भन्ने हुन्छ नि, त्यस्तो पनि पठाउँथ्यो, आउँथ्यो नाम पनि, आनन्द लाग्थ्यो। हो यस्ता कुराहरूले चाहिँ मलाई मोटिभेसन चाहिँ म्युजिक प्रति अलि बढी बनायो जस्तो लाग्छ।
रेडियो सुनेरै
त्यो आधुनिक गीतहरू जब बस्थे अनि शब्द सुन्ने, म यो शब्दले के भनेको होला भनेर शब्दमा हराउने, शब्दको विश्लेषण गर्न थाल्ने, भाव केलाउन थाल्ने क्या, त्यसले पनि मलाई लेख्नलाई चाहिँ अझ प्रेरित गर्यो होला।
पहिलो गीत लेखेको अनि त्यो गीत औपचारिक रूपमै रेकर्ड भएको सम्झना छ यहाँलाई?
पहिलो गीत लेखेको, लेख्न त मैले धेरैवटा गीत लेखेको छु, कविता चाहिँ आफ्ना लागि हुन्थे,
गीत भन्दा पहिला कविता सुरु भयो यहाँ साहित्यिक।
हजुर हजुर, हजार भन्दा बढीका संख्यामा कविताहरू छन् मेरा, तर ती प्रकाशित छैनन्। आफ्नो भावनाहरू एक्सप्रेस गर्ने,
पोख्ने, हजुर,
प्रस्फुटन गर्ने, पोख्ने माध्यम भयो नि त होइन कविता। तर गीत लेख्नलाई चाहिँ अलिकति सचेत हुनु पर्यो नि त, फेरि है शब्दहरूको छनौट गर्नु पर्यो, अलिक सेन्सिटिभिटी अप्नाउनु पर्यो। धेरै मान्छेले सुन्छन्, हेर्छन् होइन, भिजुअल गर्ने जमाना छ अझ अहिले पछिल्लो समयमा त। पहिलो चाहिँ बढी म मोटिभेसनल खालको लेख्छु भनेर, तिमी जे बन उदाहरण बन भन्ने गीत चाहिँ लेखेर रेकर्ड गराएँ।
रेकर्डेड भएको यहाँको औपचारिक
गीत चाहिँ
त्रिशला गुरुङ र प्रमोद खरेलले गाउनु भएको
हो। त्यो चाहिँ बाल गीत, बाल मनोविज्ञानमा आधारित, अभिभावकहरूले दुइटैले सुन्नुपर्ने गीत। हामीसँग चाहिँ प्यारेन्टिङको पनि अभाव छ नि, बच्चालाई कस्तो मान्छे बनाउने भन्ने कुरा चाहिँ हामीलाई थाहा छ। प्यारेन्ट्सले के हो भन्ने ड्रिम चाहिँ देखे, कसरी पुग्न सकिन्छ त्यो बाटोमा, अनि हाउ डु यु प्रिपेयर युर किड्स, त्यो बच्चाहरूलाई चाहिँ कसरी प्रिपेयर गर्ने त्यो लेभलमा भन्ने चाहिँ हामीसँग प्यारेन्टिङको पनि अभाव छ। त्यसले गर्दाखेरि थोरै मात्रै भए पनि यसले चेतना चाहिँ दिन्छ कि भनेर मैले अभिभावकहरूका लागि पनि, साना नानी बाबुहरूका लागि पनि, तिमी जे बन उदाहरण बन महान बन, त्यो दुईवटा अन्तरालाई र स्थायीलाई संलग्न गरेर त्यो गीत चाहिँ रेकर्डेड भएर पब्लिस भयो। प्रमोद खरेल त्रिशला गुरुङको, डाक्टर त्रिशला गुरुङ
कल्याण सिंहको सङ्गीत रहेछ हैन।
उज्ज्वल नक्षत्रले शिरमा चुमोस्, सुन्दर विचारले सपना बुनोस्।
उज्ज्वल नक्षत्रले शिरमा चुमोस्, सुन्दर विचारले सपना बुनोस्। तिमी जे
बना उदाहरण बना महान बना। ॐ श्रीं ह्रीं सरस्वत्यै नमः। ॐ श्रीं ह्रीं सरस्वत्यै
यो गीत बजिसकेपछि चाहिँ मेरा नजिकका आफन्तहरू र केही चाहिँ मैले नचिनेका श्रोता दर्शकहरू पनि कनेक्ट हुनुभयो। मेरो चाहिँ युट्युब च्यानल छ, मनोज खड्का अफिसियल भनेर त्यहीँ हालेको थिएँ मैले चाहिँ, अनि त्यसमा चाहिँ एकदमै उत्साहित खालका प्रतिक्रियाहरू आए। समाजलाई चाहिँ यसले राम्रो सन्देश दियो है भन्ने खालको प्रतिक्रियाहरू आएको थियो। मैले खास यो चाहिँ आफ्नो छोरीहरूलाई सेन्टरमा राखेर लेखेको क्या, मेरो छोरीहरूले सधैँ सुनि पनि रहन्छन्।
जब यो गीत रेकर्ड भयो त्यसपछि सबैले मन पराउन थाल्नुभयो, त्यसपछि त यहाँलाई झन् गीत लेख्नका लागि हौसला थपिँदै गयो होला।
हो, यो गीतबाट चाहिँ मन पराउने कुरा पनि एकातिर आयो होइन, अनि लेख्नुपर्ने पाटो त गीत पो रहेछ त भने जस्तो महसुस भयो क्या। मेरो जागिर चाहिँ बाहिर होइन, अमेरिका बसेको लामो समय भयो, अनि जागिरी जिन्दगीमा मेरो फेरि विदेशी वैदेशिक सहायता सहयोगसँग सम्बन्धित खालका परियोजनाहरू, इन्टरनेसनल प्रोजेक्टहरूमा ट्राभल गर्नुपर्थ्यो क्या। कहिले अमेरिकादेखि अफ्रिका गएँ है, फेरि त्यस्तै टाढा छ होइन, अनि त्यो प्लेनमा पट्यार लाग्दो जिन्दगीमा चाहिँ गीत लेख्थेँ क्या। यो गीत मैले नेपालबाट अमेरिका जाँदा लेखिसकेको गीत हो यो, तिमी जे बन उदाहरण बन भन्ने। मलाई के थाहा भयो भनेदेखि, ओहो त्यो चाहिँ ट्राभलको टाइममा बढी म कन्सन्ट्रेट गर्न सक्दो रहेछु भने जस्तो भयो होइन। केही कुरा कल्पना गर्ने, एउटा थिम बनाउने, त्यो थिम बनाएपछि त अब शब्दहरू छरिएका हुन्छन् नि, तिनलाई अर्गनाइज गर्दै लेख्ने, अनि आफैलाई पनि महसुस हुन थाल्यो कि ओहो गीत लेख्दा त मलाई कति आनन्द आउँदो रहेछ, गीत लेख्दा लेख्दै पनि मजा आउँदै जाने है, स्वाद खाना खाए जस्तो नि होइन, अगाए जस्तो हुन्छ नि, हो त्यस्तो लाग्न थाल्यो बिस्तारी, अनि त्यसले चाहिँ झन् प्रस्फुटन गर्दै जाँदो रहेछ।
हजुर, अमेरिकाको एउटा व्यस्त जीवनमा यहाँ पनि व्यस्त हुनुहुन्छ, अझ झन् भनौँ न अमेरिकाको पनि कुटनीतिक नियोगमा बसेर अझ यहाँले काम गर्नुपर्ने हुन्छ। फेरि एकातिर गीत भनेको त एकदमै सेन्सिटिभ कोमल भावना हो नि त, होइन? त्यहाँका ती गम्भीर विषयहरूलाई उठान गरिरहेको अवस्थामा फेरि यता कोमल भावनाभित्र छिरेर गीत लेख्दाखेरि कहिलेकाहीँ सकस्ता जस्तो चाहिँ हुँदैन।
यो कस्तो राम्रोसँग प्रश्न सोध्नुभयो है। अहिले चाहिँ त्यो अमेरिकी सरकारको त्यो जुन सङ्घीय सरकारको थियो योभन्दा अगाडिसम्म लास्ट इयरसम्म थिएँ, अहिले म अर्कोतिर काम गर्छु, अर्को निकायमा, त्यसमा छैन भन्न खोजेको पहिलो। तर जति बेर म यो अमेरिकी सरकारको कार्यक्रमहरूसँग प्रत्यक्ष रूपमा संलग्न हुन्थेँ त्यति बेर पनि त्यो ट्राभलको बेला लेख्ने अनि दिनभरि त कामको यहाँले भने जस्तै थकान हुन्छ, प्रेसर हुन्छ, अब त्यो सेन्सिटिभिटी, फेरि गभर्मेन्टमा काम गर्ने मान्छे भनेपछि झनै एक्स्ट्रा सेन्सिटिभिटी हुनु पर्यो। तर ती कुराहरूलाई चाहिँ थकानलाई पनि शान्त गराउने माध्यम भन्थ्यो क्या मेरो गीत चाहिँ। अनि बेलुका मैले गीत लेख्न थालेँ भने एउटै मान्छेको विभिन्न रूप हुन्छ नि त, होइन? जिन्दगीका आयामहरू अथवा बक्सहरू धेरै हुन्छ नि त मान्छेको, होइन? फ्यामिली पनि एउटा जिन्दगी हुनसक्छ, जागिरहरूको जिन्दगी हुनसक्छ, अब मेरो प्यासनको हिसाबले, क्रिएटिभिटीको हिसाबले मेरो सङ्गीत हुनसक्छ, मेरो साथीभाइको अर्को, सोसियल सर्कल अर्को हुनसक्छ, होइन? त्यसैले गर्दाखेरि चाहिँ त्यो एउटा सङ्गीत साधना चाहिँ मेरा लागि एकदमै आफूलाई काम डाउन बनाउने, शान्त राख्ने, तनावबाट चाहिँ मुक्ति पाउने एउटा उपाय जस्तो लाग्छ गीतमा। किनकि गीतले चाहिँ व्यक्त गर्न नसकेका कुराहरू, कोमल भावनाहरूलाई चाहिँ प्रस्फुटन गराउने माध्यम हो नि त यो, होइन? कडा मुटु भएको मान्छेले राम्रा गीत लेख्न सक्छ जस्तो लाग्दैन मलाई। है, जो मान्छे आफ्नो काममा, साधनामा निरन्तर लाग्छ नि, त्यस्तो मान्छे चाहिँ सफ्ट हुन्छ, कोमल हृदयको मान्छे हुन्छ। अझ गीतकार भनेको त भावुक हुँदो रहेछ, लेख्दै जाँदाखेरि चाहिँ मन चाहिँ झन् नै कोमल भएको हो कि, अथवा मन चञ्चल भएको हो कि, मनले चाहिँ केही खोजिराखेको हो कि, यस्ता अनुभूतिहरू आउँदो रहेछ क्या गीत लेख्ने क्रममा। जब फ्लोमा जान्छ नि गीतले चाहिँ, विभिन्न गीतहरूले डिफ्रेन्ट डिफ्रेन्ट मोमेन्टहरूको याद गराएको छ मलाई क्या। अनि कतिपय कुरामा चाहिँ मलाई एकदमै खुसी भएका मोमेन्टहरू, कतिपय मोमेन्टमा चाहिँ अलिकति दुःख भएका मोमेन्टहरू, अनि कतिमा चाहिँ आफूलाई, आफ्नो रियल फिलिङ चाहिँ यसमा भन्न पाएँ भन्ने लागेका कुराहरू चाहिँ गराउँदो रहेछ गीतले।
कुनै गीत आफ्नै जीवनको पर्याय बनेका गीतहरू पनि छन्, आफ्नै जीवनलाई हेरेर आफ्नै जीवनको कहानी लेखेका गीतहरू पनि छन् यहाँका।
होल लाइफको रिफ्लेक्सन गर्ने खालको चाहिँ मैले लेखेको छैन। गीत भनेपछि फेरि अलिकति चाहिँ अरूले सुन्दाखेरि पनि मजा लाग्ने जस्तो हुनुपर्छ जस्तो लाग्छ। तर मैले एउटा चाहिँ के लेखेको छु भने, मेरो दैनिकी, मेरो तरिकालाई रिफ्लेक्ट गर्ने चाहिँ एउटा गीत छ, मेरो आत्मीय साथी रामकृष्ण ढकाल हुनुहुन्छ, उहाँले गाउनु भएको छ क्या एउटा गीत, गाउँघरले सोध्यो परदेशीलाई, गाउँघरले सोध्यो परदेशीलाई, भासिन्छौ कि उतै फर्किन्छौ भने।
गाउँघरले सोध्यो परदेशीलाई, फर्किन्छौ या उतै भासिन्छौ भाइ। गाउँघरले सोध्यो परदेशीलाई, फर्किन्छौ या उतै भासिन्छौ भाइ। जीवनको हिसाब मिलेन साथी हो, जीवनको हिसाब मिलेन साथी, सपनामा लडे गुम्सियो छाती, गुम्सियो छाती। गाउँघरले सोध्यो परदेशीलाई, फर्किन्छौ या उतै भासिन्छौ भाइ।
भासिन्छौ कि फर्किन्छौ, त्यो भासिने भन्ने शब्द चाहिँ त्यो एकदमै ओजनदार शब्द हो, अलिकति कडा हार्स शब्द पनि हो, त्यो प्रयोग गर्ने कि नगर्ने भन्ने नि लाग्थ्यो म, है? पछि चाहिँ प्रयोग गरियो, त्यो रियालिटी पनि त्यही हो नि त, होइन? मेरो पनि लाइफलाई रिप्रेजेन्ट गर्छ यो गीतले। म आफै पनि विदेशमा बसिरहेको धेरै जसो, र नेपालमा फर्किने खालको भावनाबाट बाँचिरहेको गइरहेको अवस्था छ नि त, होइन? यो एक किसिमको चाहिँ राष्ट्रिय गीत हो फेरि, त्यो गीतको अन्तिम अन्तरामा गएर चाहिँ कनेक्ट हुन्छ। यो गीतले चाहिँ मेरो आफ्नो भावना मेरो तरिकालाई चाहिँ प्रस्तुति गर्छ।
यहाँले आमालाई सम्झिएर पनि गीत लेख्नु भएको छ।
अब त्यो गीत लेख्दाखेरि चाहिँ आफ्नै आमालाई अनुभूत गरेर लेखेको मैले, अनेस्टली भन्नु पऱ्यो नि होइन, पुण्यतिथिको बेलामा लेखेको एकदमै डिपली मिसिङ खालका शब्दहरू छन् यसमा। जसले आफन्त वियोग बेहोरेका छन् त्यस्तो मान्छेलाई पनि प्रतिनिधि गर्न सक्छ यो गीतले भनेर शब्दहरू चाहिँ मैले सकेसम्म, मेरो आमाको नाम अप्सरा देवी खड्का, उहाँको नाम चाहिँ राखेको छु। यो एक दुई महिना अगाडि एकजना बुढी मान्छेसँग भेट भएको थियो, यो अमेरिकाको नर्थ क्यारोलाइनामा हुनुहुन्थ्यो, उहाँकोमा गएर हामी बस्यौँ अनि उहाँले चाहिँ यो गीत हेर्नुभयो क्या। हेर्दाखेरि चाहिँ धेरै रुनुभयो उहाँ। कहिलेकाहीँ चाहिँ अर्काको लागि पनि मान्छेले दुःख महसुस गर्छ नि होइन, त्यस्तो होला भनेको भरे। उहाँको चाहिँ अल्पायुमै छोराको निधन भएको रहेछ क्या, पौडी खेल्न गएको त्यहीँ नै बितेको है, ठुलो मान्छे बिहा गरिसकेको, अनि त्यो सम्झेर चाहिँ उहाँलाई रिलेट भएछ क्या। त्यसैले अब गीतकारले कुन सन्दर्भमा कसरी त्यो सिर्जना गरेको छ, कुन फिलमा आएर कुन भावले लेखिरहेको छ, त्यो एकतिर भयो। तर जब गीत भनेर सार्वजनिक हुन्छ त्यो चाहिँ हामी सबैले आफ्नो जिन्दगीमा ती शब्दहरूलाई कहाँनिर रिलेट हुनसक्छ भनेर चाहिँ महसुस गर्न सक्छौँ। कति गीतले हामीलाई स्याड बनाउँछ, कति गीतले हामीलाई चाहिँ नयाँ जिन्दगी जिउने प्रेरणा ऊर्जा दिन्छ। मलाई चाहिँ गीत सकेसम्म वियोगका गीत नलेखौँ जस्तो लाग्छ।
यहाँको भावनासँग जोडिएको यो गीत जुन आमालाई सम्झिएर यहाँले लेख्नु भएको छ, सम्पूर्ण आमा बुवा लगायत सबैलाई प्रतिनिधित्व गर्दै लेख्नु भएको यो गीत छ, हामी एकैछिन राख्छौँ। यो गीतको सङ्गीत कसले गर्नुभएको छ?
यो गीतको सङ्गीत पनि कल्याण सिंहले,
मेनका पौडेलले गाउनु भएको छ।
मेनका पौडेल सिंगर
इन्डियन आइडलमा टप 10 सम्म पर्नु भएको
छ। उहाँले गाउनु भएको छ, बहुत फिल ल्याएर गाउनु भएको छ। मैले जसरी जुन शब्द लेखेको उहाँ जस्तो मान्छेले नै न्याय गर्न सक्छ त्यो शब्दलाई जस्तो लाग्यो। भिजुअल चाहिँ बरु हामीले त्यस्तो ध्यान दिएनौँ किनकि यो कमर्सियल खालको गीत होइन होइन, त्यसले गर्दाखेरि चाहिँ उहाँको एकदमै जीवन्त बनाइदिनु भएको छ यो गीतलाई।
गीतपछि फेरि हामी कुराकानीको प्रसङ्गलाई नै जोड्छौँ। जस्तो यहाँले गीत लेख्दा नि विषय चाहिँ केलाई बढी प्रधानता हुन्छ भनौँ न, यहाँले कारुणिक खालका गीतहरू लेख्न उति मन पर्दैन, नलेख्न पाए हुन्थ्यो जस्तो लाग्छ भनेर भन्नुभयो होइन, माया प्रेम प्रकृति देश प्रेम होइन, कस्ता खालका सिचुएसनमा चाहिँ बढी गीत लेख्न पाए हुन्थ्यो जस्तो चाहिँ लाग्छ त यहाँलाई?
हजुर, सबभन्दा बढी चाहिँ अब मान्छे प्रेम बिना त रहन सक्दैन नि।
हजुर हजुर,
प्रेम चाहिँ एउटा त्यो ऊर्जाको सिम्बोल हो क्या, एनर्जीको सिम्बोल हो, त्यसलाई चाहिँ लेख्न मन लाग्छ मलाई। त्यस पछाडि सकेसम्म अलिकति नेसनलिस्टिक खालको राष्ट्रियतासँग कनेक्ट हुने, कृषि क्रान्ति गर्नुपर्छ भनेर नि मैले एउटा लेखेको छु। एउटा गीत लेखिसक्दाखेरि रेकर्डै नभए पनि साह्रै आनन्द अनुभूति हुन्छ मलाई कति दिनसम्म, कहिलेकाहीँ डायरी पल्टाएर हेर्दाखेरि पनि त्यसले छुट्टै खालको आनन्द महसुस गराउँछ मलाई।
डायरीमा त धेरै गीत,
धेरै गीत छन्।
जस्तो अब यहाँले लेखिसक्नुहुन्छ गीत होइन, जुन आफ्नो भाव व्यक्त गरिसक्नुहुन्छ, त्यसपछि त्यसलाई सङ्गीत चाहियो, स्वर चाहियो होइन, त्यो त खोज्नु पऱ्यो नि त। त्यतिखेर चाहिँ छनौट कसरी गर्नुहुन्छ? जस्तो यो गीतलाई कसले न्याय गर्न सक्छ होला भन्ने खालको थिम आफै बनाएरै लेख्दैखेरि त्यो खालको आउँछ कि, अथवा भनौँ न पछि संयोगले जुर्ने हो कि, त्यो चाहिँ कसरी गर्नुहुन्छ? कलाकार छनौट गर्नुहुन्छ कि
दुइटै हुँदो रहेछ?
हजुर,
दुइटै हुँदो रहेछ।
हजुर,
कुनै गीत चाहिँ कसलाई गाउने भनेर नलेख्ने, त्यो नसोच्ने, त्यो विषयवस्तुमा आधारित भएर लेख्ने, लेखिसकेपछि त्यो कस्तो बन्यो शब्द, अनि त्यसले चाहिँ एउटा गायक स्वर नेपालको माग छ। कहिलेकाहीँ चाहिँ फेरि त्यो म्युजिक जब तयार हुन्छ नि, कम्पोज गरेर अरेन्ज गरिसकेपछि अर्कै खालको माग छ फेरि है। शब्द एक खालको हुन्छ, म्युजिकको प्याटर्न चाहिँ सोचेभन्दा फरक खालको तयार भइदिन्छ। कहिलेकाहीँ चाहिँ कसलाई लेख्ने भनेर पनि मैले लेखेको छु, जस्तै त्यो गाउँघरले सोध्यो परदेशीलाई भन्ने गीत चाहिँ रामकृष्ण ढकालकै लागि भनेर लेखेको।
यहाँले गुलाम अलीसँग पनि काम गर्नुभएछ होइन, उहाँ त विख्यात गजल गायक हुनुहुन्छ होइन, उहाँसँग काम गर्ने संयोग कसरी जुड्यो र उहाँ कसरी पुग्नुभयो यहाँ?
गुलाम अलीको नातिले पनि गाउने रहेछ क्या?
हजुर,
उसले नाचेरले उहाँ तिनजनाको एउटा सो चाहिँ हुने भयो नेपालमा।
हजुर,
त्यो सो गराउनका लागि चाहिँ मैले पाकिस्तानको उहाँहरू, पाकिस्तानी गजलको सम्राट हो उहाँ त, पाकिस्तानी होइन कि वर्ल्डकै, त्यस पछाडि अब कसले कुरा गर्ने भन्दाखेरि चाहिँ यहाँका साथीभाइहरूले चाहिँ मलाई छान्नुभएछ मेरो सम्बन्धको हिसाबले होइन, अनि उहाँहरूसँग मेरो कुरा हुन थाल्यो नियमित रूपमा। म अमेरिकामै थिएँ अनि कुरा हुने क्रममा चाहिँ अब गुलाम अलीका केही गीतहरू असाध्यै चर्चित छन्। अब राजा महेन्द्रले लेख्नुभएको गाजलुती ठुला ठुला आँखा जस्ता गीतहरू त अद्भुत गीत छन् है।
यही रेडियो नेपालमा उहाँका चारवटा गीत रेकर्ड भएका छन्, दीपक जङ्गमले सङ्गीत गर्नु भएको छ।
हो, दीपक जङ्गमले गर्नु भएको छ त्यो उहाँको धेरै जसो सुरु सुरुवात कालका। अनि पाँचवटा गजल गाउने भन्ने कुरा भयो क्या, अनि पाँचवटा गजल मध्ये तपाईँले पनि एउटा लेख्नुहोस् है भनेर यहाँको आयोजकको मेन साथीहरू जो हुनुहुन्छ एकजना चाहिँ मिलन मोक्तान भन्ने, उहाँले चाहिँ मलाई एउटा लेख्नुहोस् न तपाईँले है उहाँकै लागि भनेर भन्नुभयो। मेरो गीत गाउने नगाउने भनेर मैले त्यस्तो ठुलो महत्त्वकाङ्क्षा नै राखिनँ, यो सम्भवै हुँदैन भन्ने लाग्थ्यो क्या, कहाँ हाम्रो गीत चाहिँ त्यो बेलाको यस्तो दिग्गजले अहिले 85 वर्षको हुनुभयो उहाँ, उहाँकोले गाउनुहुन्छ भन्ने थियो होइन। अनि त्यस पछाडि चाहिँ अरू उहाँले अरू 3-4 जनाकोलाई पनि भन्नुभयो है, नाम एकदमै दिग्गज नेपाली गीतकारहरूको पनि छान्नुभयो उहाँले। अनि राजा महेन्द्रको गीत गाएको हुनाले चाहिँ हाम्रो मिलनजीले पूर्व राजा ज्ञानेन्द्र जी शाह भनेर लेख्नुहुन्छ नि उहाँले पनि साहित्यिक नाम, उहाँलाई पनि रिक्वेस्ट गर्छु 5 गीत चाहिँ गीतकारको पठाउँ उहाँलाई रिक्वेस्ट गरौँ भन्नुभयो। अनि मैले भने होइन 5 गीतको यस्तो छ हाम्रो रिक्वेस्ट, अब सोहरू गर्ने चाहिँ कन्फर्म भयो, अब कति पैसा के कस्तो लजिस्टिक्स कतिवटा प्राविधिक उहाँबाट आउने भन्ने कुरा ठुलो समूह थियो क्या, त्यो गर्ने क्रममा म चाहिँ जोडिएँ। अनि उहाँलाई 5 गीत पनि गाइदिनुपर्छ भनेर रिक्वेस्ट गरियो, गर्दाखेरि 5 त के एउटा पनि गाउँदैन भन्नुभयो। अनि लास्टमा गएर चाहिँ नेगोसिएसन हुँदै जाँदाखेरि एउटा गीत चाहिँ म विचार गरौँला नि त, त्यसो भए इङ्ग्लिसमा लेखेर पठाओ भन्नुभयो। हामी त एउटा गीतको पनि पैसा त तिर्ने त छैनौँ, यदि गिफ्टको रूपमा दिनुभयो नेपाल र नेपालीलाई भनेदेखि वी एक्सेप्ट इट, तर हामी पैसा तिर्न सक्दैनौँ भनेपछि चाहिँ एउटा पठाउनु नि सुरुमा भन्नुभयो होइन, यस नभनिकन मैले लेखेको गीत पठाउँ भन्नुभयो यहाँ साथीहरूले, अरू के हेर्नुभएछ होइन, त्यसमध्ये मेरो शब्दहरू चाहिँ अलिक यहाँको साथीहरूलाई मन परेछ के भएर उहाँहरूले पठाउनु भयो होइन। इङ्ग्लिस पठाएपछि चाहिँ यो इङ्ग्लिसले मात्रै भाव दिएन, मलाई उर्दू चाहियो भन्नुभयो है। उर्दूमा चाहिँ त्यो स्क्रिप्ट होइन कि, पुरै भावै आउने गरी लेखिदिनु पर्ने उफ्रे। अनि त्यो गीत पठाएपछि उहाँलाई शब्द एकदमै मन परेछ, सुरुमा क्रिएट गरियो कम्पोजिसन उहाँलाई मन परेन, फिर्ता भयो, फेरि अर्को बनाउनु पर्यो शब्द चाहिँ त्यही, फेरि अर्को, अनि अन्तिम चाहिँ शब्द र सङ्गीत बल्ल अलाइन भयो भन्नुभयो।
कति पटकमा उहाँले स्वीकृति दिनुभयो
गीत यो गाइदिनु पर्छ भनेको? त लगभग हामीले 10-15 चाहिँ कुरा गर्यौँ होला,
सङ्गीत गर्दै पठाउँदै गर्नुभयो, कति सङ्गीत चाहिँ फाइनल भयो?
टुक्रै टाक्रै नपठाऊ मलाई, पुरै गरेर मात्रै पठाऊ भन्नुभयो। पुरै गर्नलाई लगभग 1 लाग्यो सङ्गीत सिर्जना गर्न, उहाँको स्तरको डमी गाइदिनु पर्ने भयो। डमी चाहिँ प्रदीप राज पाण्डे भन्ने एकजना वरिष्ठ गायक हुनुहुन्छ, उहाँको बहुत मिठो स्वर छ, उहाँले डमी स्वर दिनुभयो, उहाँको स्वर सुनेपछि त हामी सबैलाई आनन्द भयो होइन, त्यो पठाएको सोझै रिजेक्ट भयो। अनि अन्तिममा चाहिँ त्यो गीत बनाउनलाई सङ्गीत दिनलाई चाहिँ हामीलाई लगभग 2 जति लाग्यो। काहीँ अरू कसैको स्टुडियोमा जानुहुँदो रहेछ अहिले, उमेरले गर्दा पनि होला, अब उहाँ त्यो लेभलको लिभिङ लेजेन्ड भइसक्नुभयो। अनि बल्ल 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 स्वीकार गरेर उहीँ उहाँको स्टुडियोमा 1 नलिकन गरिदिनु भयो। त्यसरी उत्पादन भएर चाहिँ उहाँले गाइदिएको अनि मलाई चाहिँ त ठुलो एउटा रेकग्निसन त्यस पछाडि के भने त्यसको रिवार्ड पुरस्कार जे भने पनि एकदमै गर्वको महसुस भएको छ।
हजुर, यो गीत सबैले सुनेपछि चाहिँ यहाँलाई साँच्चै नै अब चाहिँ म एउटा गीतकारको रूपमा मेरो परिचय स्थापित गर्न सक्छु भन्ने पनि फिल भयो होला।
अब गुलाम अलीले एक्सेप्ट गर्नु भनेकै मेरो लागि चाहिँ जस मेरो स्तर चाहिँ ठिक ठिकै रहेछ है भने जस्तो देखेँ मैले, होइन त्योभन्दा अगाडि चाहिँ त्यस्तो मलाई कन्फिडेन्स चाहिँ त्यो लेभलको थिएन नि त, होइन नेपाली गायकहरूले त गाउनु भएको थियो अनि गुलाम अलीले गाएपछि साथीभाइहरूले पनि अहिले भन्नुहुन्छ अनि अलिकति दृष्टिकोण चाहिँ फरक जस्तो लाग्दो रहेछ अनि मलाई पनि ठुलो सन्तुष्टि मिलेको छ।
हजुर, गुलाम अली र उहाँको छोरा अनि नाति समेत गाउनु भएको।
यसको एउटा चाहिँ यसको रोचक पक्ष के छ भनेदेखि अहिलेसम्म गुलाम अलीको तिनवटा जेनेरेसनले गाएको यो फर्स्ट एभर रेकर्डेड सङ रहेछ उहाँहरूको जिन्दगीकै पनि। स्टेजमा चाहिँ उहाँहरूले गाउनु भएको रहेछ तर फर्स्ट एभर सङ है यो भन्नुहुन्थ्यो कि उहाँहरूले
औपचारिक रूपमै
रेकर्ड भएको सङ चाहिँ पहिलो अरे, त्यसैले उहाँहरूको लागि पनि यो विशेष इमोसनल्ली अट्याच भएको सङ हो भन्नुहुन्थ्यो उहाँहरूले।
यो मिठो गीतपछि फेरि पनि कार्यक्रममा यहाँलाई स्वागत गर्छु। जस्तो अब गीत लेख्दाखेरि चाहिँ अब यहाँको व्यस्त जीवन छ, विशेष गरेर गीत चाहिँ बढी मोबाइलको नोट प्याडमै बढी नोट हुन्छन् कि कपीमा लेखेर डायरी पनि बनाउनुहुन्छ? एउटा गीतकारले कहिलेकाहीँ मोबाइलमा भइराखेको ए मेरो त मोबाइलमा थियो भनेर भन्नुहुन्छ क्या, यहाँको चाहिँ के हुन्छ?
मेरो सुरुवात चाहिँ मोबाइलबाटै हुन्छ किनभनेदेखि यो मोबाइल ह्यान्डी भएछ अनि यसको उपयोगिता पनि त गर्नु पर्यो नि है। ट्राभल गरिरहेको हुन्छ त्यहीँ लेख्न मन लाग्छ, कुन ठाउँमा खाना खाइरहेको हुन्छ त्यहीँ लेख्न मन लाग्छ, कति मुड आउँछ, कहाँ चाहिँ चिया कफी खाइरहेको हुनसक्छ बाहिर गएर त्यहीँ लेख्न मन लाग्छ अनि डायरी सँगसँगै खोजेर त नहुने भयो। तर म पछि चाहिँ त्यसलाई चाहिँ उसमा फाइनल भएपछि डायरीमा पनि उतार्छु।
हजुर हजुर, थ्रो गीतकारको भिड छ अहिले त, धेरै गीतकारहरू हुनुहुन्छ, कलाकारहरू उत्पादनको क्रम पनि एकदमै अगाडि नै छ भनौँ न अहिले त, होइन नेपाली सङ्गीत बजारले पनि ठुलै फड्को मारेको छ अहिले त, होइन यो गीतकारहरूको भिडमा छुट्टै मनोज खड्का हामीले कसरी भेट्न सक्छौँ त्यो गीतमा?
गीतमा चाहिँ मनोज खड्काको पहिचान बनाउनका लागि चाहिँ सृजनशीलतामा विश्वास गर्ने मान्छे म चाहिँ शब्दहरू टुक्रे टाक्रे हालेर कहिलेकाहीँ चाहिँ एक्साइटेड शब्दहरू हालिदिएर उत्तेजना बढाउने अनि सकेसम्म धेर मान्छेले हेराउने भन्ने खालको लाग्ने खालको चाहिँ होइन, म सुगम सङ्गीतलाई विश्वास गर्ने आधुनिक सङ्गीत चाहिँ मेरो बढी पाटो भयो होइन। त्यसैले आधुनिक सङ्गीतमा चाहिँ नेपाली सङ्गीत क्षेत्रलाई योगदान दिनका लागि सफ्ट खालको मेलोडी राखेर म्युजिकहरू पनि मैले कुनै कुनै म्युजिक चाहिँ 8-9 त्यो डिजाइन गर्न लाउँछु क्या। यो एउटा गीत मैले बनाएको थिएँ 9 कम्पोजिसन भएपछि एक्सेप्ट गरेको होइन, पहिलो कुरा चाहिँ म आफू अनि मेरो नजिकको साथीभाइ परिवार यस्तोलाई सुनाएपछि यो ठिक छ भनेपछि मात्रै म त्यसपछि नेक्स्ट स्टेजको गफ गर्न थाल्छु होइन। त्यसैले कुनै पनि गीतले चाहिँ हामीलाई सकारात्मक ऊर्जा दिने अनि केही गर्न एउटा प्रेरणा दिने मान्छेलाई चाहिँ निराशाभन्दा पनि आशाको किरण देखाउने बाटो चाहिँ मेरा गीतहरूले सिर्जना गरून् भन्ने लाग्छ। सायद प्रेममा होस् अथवा परदेशमा होस् अथवा अन्य कुनै क्षेत्रमा होस् होइन, मोटिभेसनका कुराहरू चाहिँ थोरै भए पनि फ्लेभर चाहिँ हुन्छ
अलिकति मान्छेलाई पोजिटिभ थिङ्क गर्नलाई चाहिँ वाद्य बनाउने टाइपको
होइन,
पोजिटिभ वेमा लान खोज्नुहुन्छ, सकारात्मक कुरामा लान खोज्नुहुन्छ। आजको नेपाली सङ्गीत बजारलाई यहाँले कहाँसम्म देख्नुहुन्छ?
छोटोमा विश्लेषण गर्नलाई एकदम गाह्रो छ,
हजुर,
मिक्स छ, सङ्गीतको टेस्टहरू एकदमै बदलिएको छ अहिले। यो आर्टिफिसियल इन्टेलिजेन्सले गर्दाखेरि सङ्गीतको नयाँ धारै चेन्ज होला जस्तो जोखिम छ, होइन? कम्पोजिसन नै मिसिनले गरिदिइसक्यो,
गीत नै एआईले लेखिदियो,
एआईले लेखिदियो, गीत लेखिदिइसक्यो। तर यो सधैँ यस्तो हुन्न। अब कुन कुरा अर्ग्यानिक र कुन कुरा बढी कृत्रिम आर्टिफिसियल जस्तो हुन् भन्ने श्रोता दर्शकहरूलाई छुट्याउनुहुन्छ अहिले। त्यो लेभलको लिट्रेसी चाहिँ, म्युजिक प्रतिको लिट्रेसी चाहिँ बढेको छ मान्छेमा, अलिअलि चुनौती चाहिँ छ। त्यसैले यसले त्यत्रो फरक पार्दैन, केही केही चाहिँ हुइम ल्याउँछ, तर अगाडि बढ्नुपर्छ।
अब एउटा रमाइलो प्रसङ्ग भनौँ न, यसरी दिनभरि पनि काममा व्यस्त हुनुहुन्छ अनि राति पनि कहिलेकाहीँ गीत लेख्नुहुन्छ होला होइन, समय त कहिलेकाहीँ रातको एकान्तमा गीत लेखौँ भन्ने पनि लाग्छ होला नि गीतकारहरूलाई, त्यतिरको मन पनि हुन्छ होला। परिवारमा चाहिँ दिनभरि पनि काममा अनि बेलुका पनि यो गीत गीतमा भन्ने जस्तो एक खालको पारिवारिक त्यस्तो कहिलेकाहीँ त्यस्तो चाहिँ आउँछ कि आउँदैन?
हो, त्यो फेरि एकोरिएर लागेको लागि गर्ने खालको पनि छैन, सकेसम्म कुराहरूलाई ब्यालेन्स गरौँ नै जस्तो लाग्छ। एकै लाइन मात्रै मनमा आयो भने पनि मोबाइल यस्तो खोलेर ठ्याक्कै त्यहाँ टिपिहाल्छु क्या, बरु बेलुका यसलाई फुलबुट्टा भरौँला, अर्को लाइनसँग लिङ्क गरौँला, यो शब्द मलाई आएको छ ठ्याक्क मनमा, यो लेखिहालौँ भनेर लेख्छु। अनि कहिले काहीँ पल्टियो होइन, अनि यस्तो मनमा आउँछ कि ओहो मैले त त्यो थिएँ नि त, अनि पल्टिराखेको हुन्छ, अनि यस्तो नोट निकाल्यो, अनि पहिलो लाइन हेऱ्यो, त्यसपछि दोस्रो लाइन, ओहो अब तेस्रो लाइन, अब यो नै यहाँनिरको शब्द चाहिँ छाट्नु पऱ्यो, अथवा यो मिठो आयो है भन्नु, त्यो गर्दा गर्दै 11, 12, 1, 2 बजेको छ मेरो, अनि 2 पनि बजेपछि यो त अति नै हुन्छ भनेर फेरि भोलि त काम गर्नुपर्छ होइन, अनि बन्द गर्छु। त्यसैले पारिवारिक हिसाबले त्यस्तो धेरै असर गरेको छैन मलाई।
गीत सङ्गीतप्रति परिवारको पनि रुचि छ?
गीत सङ्गीतमा रुचि नराख्ने मान्छे त को होला र है, एकदमै कम हुन्छन्, नत्र भावना मन भएका मान्छेहरू सबै हुन्छन्। अब टेस्ट अलग हुनसक्छ, तर मेरो अनुभवमा मेरो नजिक आसपास भएका मान्छेहरूमा गीत सङ्गीतप्रति चासो राख्ने नै देखिन्छ।
गीत लेखिसकेपछि परिवारमा सुनाउनु पनि हुन्छ, यहाँले यो गीत कस्तो भयो सुनौँ न भनेर भन्नुहुन्छ?
नजिकका आत्मीय साथीभाइलाई
हजुर
अनि परिवारलाई म सुनाउँछु, कहिलेकाहीँ चाहिँ कम्पोज भइसकेपछि मात्रै पनि हुनसक्छ, तर सेयर चाहिँ हुन्छ।
हजुर, मैले यी पारिवारिक कुरा पनि किन गरिरहेकी छु भने एउटा गीतकारको जीवन के हुने रहेछ भन्ने कुरा सबैलाई होस्, र अर्को कुरा यहाँले जुन साहित्यतिर प्रवेश गर्नुभयो नि कामको काम सँगसँगै एउटा आफ्नो प्यासन भनौँ न अर्कोतिर यो साहित्यतिर जुन प्रवेश गर्नुभयो नि परिवारमा त्यो बिँडो थाम्ने यहाँको त्यो कलालाई समाउने बिँडो थाम्ने अरू कोही पनि हुनुहुन्छ कि हुनुहुन्न होला भन्ने क्वेसन जिज्ञासा राख्नको लागि पनि यो पृष्ठभूमि खुतलिरहेकी हुँ मैले।
अब नेक्स्ट जेनेरेसन मेरो छोरीहरू छन् दुईवटा, उनीहरूले पनि अब अलिअलि गरिदिए हुन्थ्यो भन्ने त लागिहाल्छ, तर ए सङ्गीतकार हुन् यस्तो हुन् भनेर त अहिलेदेखि, फेरि अघि मैले त्यो भनेको गीत जस्तै हुन्छ है, तिमी जे बन उदाहरण बन भन्छु, तर उनीहरूको एक्स्ट्रा एक्टिभिटीको रूपमा भायोलिन बजाउने होइन सङ्गीतका अरू कुराहरू, अनि त्यस पछाडि डान्स गर्ने, यो फ्लुट बजाउने गर्छन् मेरो छोरीहरू।
हजुर, त्यो प्रतिभा चाहिँ अलिअलि गुण चाहिँ सर्दै सर्दै
अलिअलि उनीहरूले देख्छन् पनि। मेरो घरमा अब धेरै सङ्गीतकार अथवा सिङ्गर साथीहरू नेपालबाट जानुभएको पनि र त्यही अमेरिकामा बस्नेहरू पनि जमघट भइरहन्छ, त्यस्तै खालको माहौलहरू देखिन्छ नि त होइन, उनीहरूले केटाकेटीले पनि देख्छन्, त्यो भएर उनीहरू आकर्षित भएको पनि हुनसक्छ अलिअलि।
हजुर, यहाँले लेखेका गीतहरू रेकर्ड भएका गीतहरू मध्ये परिवारलाई सधैँ मन परेको गीत चाहिँ ओहो कस्तो राम्रो लेख्नु भएछ भनेर प्रतिक्रिया दिएको गीत?
मेरो छोरीहरूलाई एकदमै मनपर्ने त तिमी जे बना उदाहरण बन भन्ने नै हो।
हजुर,
तर यो जुन गुलाम अलीले गाउनु भएको छ नि, त्यो गीत चाहिँ रोमान्टिक हिसाबले एप्रिसिएट गरेको गीत भनेर अलिकति बढी तुलनात्मक रूपमा बढी मन पराएको हो कि जस्तो लाग्छ। राम्रोसँग आफ्नो जिन्दगीलाई प्रेजेन्ट गर्ने कुरा चाहिँ फेरि त्यो गाउँघरले सोध्यो परदेशीलाई भन्ने कुरा चाहिँ हाम्रो टिपिकल गाउँ सम्झिने अनि सहर सम्झिने सबै कुराको रिफ्लेक्सन हुन्छ, त्यसैले यो नै ठ्याक्कै मन सबभन्दा मन पराएको भन्ने चाहिँ हुन्न। तर हामी चाहिँ गाडीमा टाढा कतै जानु पर्यो भने पनि मेरा गीतहरू सुन्छौँ होइन, अनि कहिलेकाहीँ चाहिँ मलाई ओहो त्यो शब्दमा चाहिँ यो राख्नु भएको भए अलिक राम्रो सुनिन्थ्यो कि जस्तो लाग्छ क्या,
कहिले काहीँ फेरि सिगार पटर गर्नु,
यसलाई एकचोटि पाएदेखि भन्ने हुन्छ, त्यो शब्द चाहिँ बरु राखेर अर्को बनाउँछु, त्यस्तो महसुस चाहिँ हुन्छ मलाई।
हजुर हजुर, मन त अझै पनि गीत लेख्ने मन त छ नि यहाँको, होइन, लेख्दै नै जानुहुन्छ होला?
अझै लेख्दै नै जान्छु, तर मैले थोर थोरै गर्दै, होइन, वर्षको एउटा दुईवटा गर्दै, तर क्वालिटीको गर्नेवाला छु। सुन्ने मात्रै छैन नि त, फेरि हेर्नुपर्ने भन्ने आएको छ नि त फेरि जमाना, होइन,
भिजुअलै
बनाउनु पर्यो, त्यो अलिकति एक्सपेन्सिभ पनि हुन्छ, टाइम पनि लाग्छ, त्यसैले त्यसको लागि चाहिँ केही पर्खिँदै वेट गर्दै गर्दैछु, तर गीत लेखन चाहिँ यी विभिन्न कुरा भए पनि रोकिँदैन, निरन्तर हुँदै जान्छ।
हजुर हजुर, अब बाँकी जीवनमा पनि यस्तै मिठा मिठा गीतहरू यहाँका आउन, लेख्नुहोस्, हाम्रो तर्फबाट पनि यही शुभकामना छ।
धेरै धेरै धन्यवाद दुर्गाजी, यस्तो मिठो वातावरणमा यस्ता मिठा मिठा प्रश्नहरू सोधेर है अझ सेयर गर्ने, श्रोताहरू माझसम्म पुर्याउने अवसर दिनु भएकोमा धेरै आभार व्यक्त गर्छु।
अहिले भर्खरै सुन्नुभयो वरिष्ठ गीतकार मनोज खड्कासँग गरिएको त्यो कुराकानी। यहाँहरूलाई सङ्गीत साधना कार्यक्रम कस्तो लागिरहेको छ? हामीलाई सल्लाह, सुझाव अनि प्रतिक्रिया लेखेर पठाउन नभुल्नुहोला। हौस् त, आजलाई सङ्गीत साधना कार्यक्रम यति नै। कार्यक्रम सुनिदिनु भएकोमा यहाँहरूप्रति आभारी छौँ। अर्को हप्ता अर्कै कलाकारका जीवन अनुभवसँगै उहाँहरूकै स्वर सङ्गीत अनि रचनामा रहेका गीतहरू लिएर आउने बाचा गर्दै प्रविधि संयोजनमा रहनुहुने रमा कोइरालासँगै दुर्गा अधिकारी बिदा भए। नमस्कार, यहाँहरूका हरेक पल शुभ रहन्।
कथा ले छु सा।